All right. Radico. Anyway. Shit. कहाँबाट सुरु गर्ने हो त यार? जुन ठाउँबाट मैले छोडेको थिएँ त्यहीँबाट सुरु गर्नु पऱ्यो अन्त. फ्रम द पोइन्ट वेयर आई लेफ्ट. मलाई याद छैन यार, पछिल्लो एपिसोडमा मैले के कुरामा बरोबर आएँ. मोस्ट प्रोबेब्ली आई वाज कम्प्लेनिङ अर वाइनिङ. त्यही दुइटा त हो नि, कम्प्लेन र वाइन त हो नि मेरो विशेषताहरू. मेबी म मात्रै होइन होला, म जस्ता मेरा कन्टेम्पोरेरी साथीहरू पनि हुनुहुन्छ होला. गाइज प्लिज कन्टिन्यू कम्प्लेनिङ, कन्टिन्यू वाइनिङ, कन्टिन्यू क्राइङ, किनभने अब संसारै त्यस्तै छ नि त. संसार यस्तो, संसार भन्नाले अहिलेको करेन्ट वर्ल्ड, अहिलेको करेन्ट सिन, पोलिटिकल सिन भने पनि भयो, फाइनेन्स इकोनोमिक सिन भने पनि, यो सबै सिन यस्तो चित्त बुझ्दो छैन कि के अत्यन्तै चिल्याक्स बाई टेकिङ अ चिल पिल, चिल भएर बस्नु पऱ्यो, अर अलिअलि सरकार भएका कन्सर्न इन्डिभिजुअल जस्तै, जस्तो म जस्तो एकदमै देशको देशको माया गर्ने भन्न खोजेको, अलिकति जीवनलाई अलिकति एक प्रकारको सिरियस गगल्स ले हेर्न चाहने मान्छेहरूलाई त अलिकति चित्त बुझ्दो छैन अहिलेको चलिरहेको प्रणाली सिस्टमहरू. त्यो भएको भएर अरू वाइनिङ गर्न मन लाग्छ, कम्प्लेनिङ गर्न मन लाग्छ, र सम्भवतः मैले कम्प्लेनिङ गर्दै थिएँ र आज पनि कम्प्लेनिङ गर्दैछु. तर फर अ ब्रिफ मोमेन्ट केही हदसम्म यो कम्प्लेनिङलाई रोकौँ. ओके, लेट्स डु द क्याचिङ अप. है, कहाँ थियो त म? वाट वाज आई डुइङ? ओके, आई वाज प्रोक्रास्टिनेटिङ गर्दै थियो. आई हेभ सो मच वर्क टु डु, मसँग यति धेरै रिसोर्सेसहरू पनि थिए. ओके ओके ओके, रिसोर्सेसहरू भन्नु मिल्दैन, रिसोर्सेस भनिसकेपछि हरू भन्नु पर्दैन, बिकज रिसोर्सेस भन्ने बित्तिकै अलरेडी प्लुरल भइसक्यो. ओ ल, रिसोर्सेस. ओके, मसँग थुप्रै रिसोर्सेस पनि थियो, समय पनि थियो, तैपनि मैले गर्नुपर्ने कार्यहरू, मैले कम्प्लिट गर्नुपर्ने एजेन्डाहरू, मैले त्यसलाई स्किप गर्दै थिएँ कि भोलि गर्छु भन्दै, भोलि आउँछ फेरि पर्सि, निको पर्सि, त्यसरी मैले छेपरको घर बनाउँदै थिएँ. चलिरहेको थियो अनि आई मेट दिस वुमन. आउट अफ ब्लू, एक्कासी, अनि एक्कासी त होइन, आई न्यू हर, मैले उहाँहरूलाई पहिलेदेखि चिन्थेँ, तर चिन्ने मात्रै, वी ह्याड नथिङ इन कमन त्यो पोइन्टसम्म. अनि जब जब साथीहरूको समूहमा उहाँहरूको ग्रुपमा मेरो इन्ट्री भयो अनि म उहाँसँग अलिकति नजिकै गएँ इन टर्म्स अफ कमन कुराहरू हुन्छ नि, अहिले उदाहरणको रूपमा थुप्रै कमन कुराहरू छ, उदाहरणको रूपमा लेट्स से म्युजिक, सङ्गीत, साङ्गीतिक ब्याकग्राउन्डमा हेर्दा, बिकज आई एम अ सकर फर म्युजिक, मैले त गीत भनेपछि गीत भन्दा पनि सङ्गीत, सङ्ग राइटिङ, सबै जति पनि गाना सङ्गीतको क्षेत्र छ, यो चिज भनेपछि त आई विल डाई, म त मर्न पनि तयार छु भने जस्तो, त्यति त्यति डिप त नजा, यु नो बुझ्नु भयो नि त तपाईँहरूले, भन्नु मैले भन्नु खोजेको. सङ्गीत भनेपछि म मरी भन्ने, अनि केही हदसम्म वेन एभर आई फाइन्ड, स्पेसल्ली महिलाहरूमा, जब कुनै महिलासँग मेरो अलिकति साङ्गीतिक इन्ट्रेस्टहरू म्याच हुन्छ, कमन ग्राउन्डमा गएर जब म ठोकिन्छु, आई टेन टु फल इन लभ क्विकली. सङ्गीतले चाहिँ मलाई अलिकति त्यस्तो गराउँछ. एन्ड देयर वाज अ पोइन्ट, पोइन्ट अफ टाइम, त्यो पोइन्टमा गएर आई वाज स्ट्रमिङ, मैले गिटारमा एउटा गीतको बेसिक कड स्ट्रक्चर स्ट्रम गर्दै थिएँ एन्ड अनि उहाँले गीत पनि गाउनुभयो इन पर्फेक्ट की, पर्फेक्ट की है, ठ्याक्कै अफ नगइकन सिफिक्ट अप गीत उठाउने भन्छन्। मैले एउटा गानाको गीतको सङ्गीत मैले बजाइरहेको छु, त्यो गीतको एउटा पार्टिकुलर बेसिक प्रिन्सिपल के हुन्छ, के भनेको एउटा आधार अथवा बाटो भनेर बुझ्दा पनि भयो। त्यो गीत कुन बाटोमा बग्छ त भन्दा त्यो गीत एउटा सङ्गीतको एउटा कीमा बग्छ, लेट्स से एबिसिडी भन्छन्। मैले त्यति बेला परह्याप्स मलाई ठ्याक्कै याद छैन, इट मे बी एफ सार्प की अर जी हुनसक्छ, एफ सार्पै होला, एफ सार्प भन्ने कीमा गिटार बजाइरहेको थियो, उहाँले ठ्याक्कै एफ सार्प कीमै गीत गाइदिनु भयो। प्रायः जसो इनहेरिट एकदम त्यो इनहेरेन्ट पहिलेदेखि म्युजिकल नलेज भएको नेचुरल सिङ्गरहरूले चाहिँ सजिलै उठाउँछन्, तर अलिकति म्युजिकसँग गीत त गाउने गीत पनि सुन्ने, तर झट्ट गीत गाउँदा चाहिँ म्युजिकल इन्स्ट्रुमेन्टसँग सिङ्क भएर गीत गाउन अलिकति अप्ठ्यारो हुन्छ, सुरुमा उठाउन अप्ठ्यारो हुन्छ क्या। कसैले गीत गाइतिर उठाएपछि चाहिँ सजिलो हुन्छ। मेरो एक दुईजना एकदमै पर्फेक्ट सिङ्गर साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ सुरुमा गीत उठाउन अप्ठ्यारो हुन्छ, सुरुको लाइन गाइदेऊ न अनि म गाउँछु भन्छन् क्या, सुरुको लाइन गाइदिएपछि सजिलो हुन्छ। फर इक्जाम्पल ओके एउटा गीत कस्तो मोडमा कस्तो यो हो, यहाँ उठ्नुपर्ने कस्तो हुनुपर्ने, अब पछाडि एउटा गिटारमा पनि यसरी गिटार बजिरहेको हुन्छ, यसो एकछिन तपाईँहरूलाई पनि एउटा सिम्पल रमाइलो एक्सर्साइज जस्तो पनि हुन्छ, गेम जस्तो पनि भयो। ओके मैले एउटा कीमा गिटार बजाएको छु, द्याट की इज दिस, ओके यसमा मैले गीत उठाउनु पऱ्यो कस्तो सी त्यो र कस्तोको तो एउटै भयो नि, सेम कीमा उठ्यो नि त, गिटारले गरिरहेको छ कस्तो गर्नु त मिलेन नि त, भएपछि तो हुनु पऱ्यो हुने गिटारमा सिङ्गरले त गर त भएन त अफ गयो। एनिवे एनिवे एक्ज्याक्टली उहाँले चाहिँ यस्तो मिठो गीत गाइदिनु भयो, देन आई स्टार्टेड फलिङ इन लभ त्यो मोमेन्टसँग है, नट विथ उहाँसँग होइन, त्यो मोमेन्टसँग। अनि मलाई चाहिँ म अलिकति रोमान्टिक पनि छु, मलाई चिजहरू इभेन्टहरू कुनै फिजिकल वस्तुकोलाई एकदमै रोमान्टिसिजममा हाल्न मन लाग्छ, अनि त्यो गीत त्यो मोमेन्टमा मैले गिटार स्ट्रम गर्दै गर्दा उहाँले ठ्याक्क टिप दिँदा मलाई त यति मजा आयो कि, त्यस्ता कुराहरू क्या है, सामान्य कुराहरू। एन्ड देन एक्सप्लोरेसन हुँदै गयो, बिस्तारै कुराकानी हुन्छ, कुनै भेन्यूमा गएर चिया कफी सेयर गरिहाला, एन्ड देन कमन इन्ट्रेस्ट सेयर हुन्छ, कमन इन्ट्रेस्ट सेयर भएपछि विगतका पास्ट पनि सेयर हुन्छ, इफ हामी अलिकति इन्टिमेट हुँदै गयो, हामी कम्फर्टेबल हुँदै गयो भने सेयर गर्नु मिल्ने कुराहरू, अनि विगतका कुरा हुन्छ, प्रेजेन्टका कुरा हुन्छ, अलिकति ब्याकग्राउन्डहरू फ्यामिली ब्याकग्राउन्ड इत्यादि इत्यादि पनि सेयर हुन्छ। गर्दै जाँदा फ्युचरमा यदि कमन गोल छ भने, फलानु पोइन्टमा गएर हामी मिट हुन सकिन्छ भने, त्यति बेला बल्ल सम्बन्धहरू अर्कै स्वरूप लिने हो है, हाई यल्लोबाट एक्वेन्टेन्सबाट साथी, साथीबाट मोर देन अ फ्रेन्ड होइन, त्यस्तो हो नि। अनि केही इन्ट्रेस्टहरू हाम्रो जुधेका पनि छन्, काउन्टर भएका पनि छन्, तर समग्रमा आई फिल लाइक हाम्रा इन्ट्रेस्टहरू अनि हाम्रा कमन गोल चाहिँ एक गोल चाहिँ कमन नै छ। सो आजको दिनसम्म एभ्रिथिङ इज गोइङ फाइन, सरर बगिरहेको छ। र गेटिङ ब्याक टु द पोइन्ट, म त्यसरी एकदमै प्रोक्रास्टिनेसन गर्ने आफ्नो काम लन्दास भएर लम्फ्याङ भएर आई वाज रोमिङ फार फार अवे फ्रम माई म हिँड्नुपर्ने बाटोबाट ट्र्याकबाट, र जब कुनै व्यक्तिको आगमन हुन्छ हाम्रो त्यो हाम्रो नारायण दाईले भन्नुभएको छ, नारायण गोपाल सरले, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भने जस्तो. मेबी त्यो वुन्डेड हार्ट मेरो अलिकति हस्याङ फुस्याङ हतार हतारमा ठोकिएका घाउहरू पुरिँदै गए. उहाँको सपोर्ट, उहाँको मायाले अलिकति मेरो गोलहरू, मेरो लाइफको पर्पोजहरू अलिकति क्लियर हुँदै गयो. एन्ड देन हियर आइएम ब्याक एट काठमाडौँ. आइएम ब्याक इन हुन्छ कि एट हुन्छ हौ, इन काठमाडौँ. ओके, काठमाडौँमा मेरो फेरि ग्राइन्ड सुरु भएको छ. अल्दो आई वाज अल्सो पुटिङ अन ग्राइन्ड ब्याक इन पोखरा, तर जुन रूपमा मैले गर्नुपर्ने, जुन कन्सन, जुन त्यो फोकस्ड खालको ग्राइन्ड गर्नुपर्ने त्यो चाहिँ भइरहेको थिएन. आई वाज डुइङ एभ्रिथिङ एट वन्स अनि केही पनि मिलिरहेको थिएन. नाउ अलिकति फोकस्ड भएको छ किनभने मेरा गोलहरू अलिकति क्लियर भए. सम्भवतः हृदयको घाउहरू पुरियो, अलिकति मच्योर्ड पनि भयो होला है मस्तिष्कहरू. त्यो हुँदा चाहिँ आई एम ब्याक अन ट्र्याक, फुल्ली होइन पार्सियल्ली, तर स्टिल माइल्स टु गो. तै पनि ओके, त्यही हो, ह्याप्पियर, हेल्दियर, अनि के भन्दै थिएँ, 16 मन्थ सोबर. थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सो मच. 16 महिने सोबर, नट अ सिङ्गल ड्रप अफ द्याट ब्लडी अल्कोहल. त्यो भएकोबाट पोजिटिभिटी अलिक कहिलेकाहीँ कहिलेकाहीँ पार्सियल्ली यसो झल्यास झुलुस नेगेटिभ एनर्जी चाहिँ है मडारिन्छ टाउको माथि. तर इन अल त्यो सबै कुरालाई को एभरेजमा चाहिँ दिनको एभरेज आउटकम चाहिँ पोजिटिभ नै भइरहेको छ र सोचाइ पनि पोजिटिभ नै छ. त्यो भएकोबाट यताउता मडारिँदा सबै गजाङ गजाङ संसारहरू, गजाङ गजाङ संसार होइन वा के भन्नुहोस् त्यो गजाङ गजाङ प्रोजेक्टहरूलाई साइड ल्याएर एकदम स्ट्रिम लाइन भएर मैले आफ्नो करियर मात्र फोकस गर्दैछु साइड बाई साइड. अब मैले पहिला पहिला अब अनेक इलुस्ट्रेसन चित्र फनान डिस्काएर गर्दै पनि बस्थेँ, त्यो पनि अलिकति पज भएको छ. अल्दो फोटोग्राफीलाई चाहिँ मैले कन्टिन्यू गरिरहेको छु. यो फोटोग्राफी भन्ने स्किल चाहिँ अहिले अलिकति अन्डररेटेड नै छ. सबै मान्छेसँग मोबाइल फोन भएको कारणले गर्दा, नट जस्ट मोबाइल फोन, अत्यन्तै अत्यन्तै पावरफुल क्यामेरा भएका मोबाइल फोन होइन, त्यो भएको भएर फोटोग्राफी चाहिँ एकदमै कमन भइदियो. फोटोग्राफी स्किल चाहिँ एकदम सिक्नुपर्ने जान्नुपर्ने स्किल केही पनि भने, यु जस्ट टेक आउट युर ड्याम फोन अनि क्लिक. अन्त त्यो केही गाह्रै छैन नि त, फोनले द कम्प्युटर अन यर फोन सफ्टवेयरले सबै गरिदिइहाल्छ. त्यो भएको मैले अब डम्फ्याङ क्यामेरा लिएर अनेकन डायल थिचेर खच्याक्कै एउटा फोटो खिचेर त्यो फोटोलाई फेरि एक्सपोर्ट गरेर त्यसमा गर्नुपर्ने क्रप पोस्ट प्रोसेसहरू गरेर अनेकन गरेर निकालिसक्दा त, निकालेर फाइनल प्रोडक्ट हेर्दा त, द्याट कुड ह्याभ बिन 1000 टाइम्स इजियर विथ अ फोन क्या. त्यस्तो भने जस्तो त्यो जमाना छ. त्यो भएको फोटोग्राफी चाहिँ त्यस्तो साह्रै रिवार्डिङ जस्तो चाहिँ फिल हुँदैन. अल्दो अल्दो डिप डाइभ गर्दा चाहिँ अहिले आएर रेट्रोस्पेक्टमा हेर्दाखेरि एप्रिसिएट चाहिँ हुन्छ आर्ट अफ फोटोग्राफीलाई. त्यही भएर फोटोग्राफी कन्टिन्यू गरिरहेकै छु. अस्ति भर्खर एउटा सानो फुच्चे लेन्स पनि किनेँ, त्यो लेन्सलाई फर्स्ट ह्यान्ड किन्ने हो भने चाहिँ अत्यन्तै महँगो पर्छ त्यो लेन्स. लक्कीली साउट आउट टु मिस्टर राजीव मानन्दर सर. राजीव सर इज वान अफ द मोस्ट मोस्ट के भन्नु है, मैले पनि कति पो चिनेको छ र जस मैले यसो बुझेको सर्कलमा चाहिँ एस्पायरिङ एन्ड भाइब्रेन्ट फिल्म मेकर्सको जमातमा हिज अल्सो अब वान अफ द फाइनेस्ट फिल्म मेकर्स भनौँ न. फिल्म त सायद प्रोजेक्टहरू त थुप्रो गरिसक्नु भएन उहाँले. एनिवे राजीव आनन्द सरको स्टुडियोमा चाहिँ मैले खोजिरहेको लेन्स बसिरहेको रहेछ. उहाँलाई त्यो लेन्स कटाउनु पनि पर्ने, मलाई किन्नुपर्ने, अनि सोचेको भन्दा हाफ प्राइसमा. अब त्यो 85-90,000 कति पर्छ त्यो लेन्सलाई, अलिअलि सस्तोमा नै पाइन्छ होला विदेशतिर गएर किन्ने पनि, यहाँ अर्डर गर्नु पऱ्यो भने त 80-90 हजारै पर्छ। मैले जम्मा 35 हजारमा एकदमै सस्तोमा भन्नुपर्छ 35,000 पाएँ। त्यो लेन्स ल्याएदेखि अलिअलि स्ट्रिट फोटोग्राफीहरूमा समय व्यतीत गर्छु, बाँकी कम्प्लिटली करियर फोकस छ होइन त। मलाई फेरि कस्तो झ्याप्प, यो बोल्दा बोल्दै मैले के सिलसिलामा रेकर्ड गर्दै थिएँ, मलाई फेरि स्ट्रिट फोटोग्राफीको कुरा गर्न मन लाग्यो। फोटोग्राफीका विभिन्न विधाहरू छन्, एक्जाम्पलको उदाहरणको रूपमा स्पोर्ट्स फोटोग्राफी भनेको स्पोर्ट्स मात्रै खिच्ने भए, स्टुडियोभित्र पोर्ट्रेट फोटोग्राफीहरू गर्छन् नि महिलाका मान्छेका फोटोहरू तिनीहरू भए, इभेन्ट फोटोग्राफीमा अब अघि स्पोर्ट्स भनेको पनि इभेन्ट फोटोग्राफीभित्रै पर्छ, वेडिङ फोटोग्राफी होला के होला, अनि अलिकति निस नेचर फोटोग्राफी वाइल्ड लाइफ फोटोग्राफी चाहिँ अत्यन्तै कमन भइहाल्यो जनावरहरूको खिच्ने एउटा, अनि ल्यान्डस्केप फोटोग्राफी भनेको नि अब नेचर फोटोग्राफी नै हो, वाइल्ड लाइफ भनेको जनावर खिच्ने भयो, नेचर ल्यान्डस्केप फोटोग्राफी भनेको चाहिँ पहाड हिमाल के पर्छ नेचुरल चिजहरूको फोटो खिच्ने। अन्त एउटा निस ग्रुप चाहिँ अलिकति साँगुरो चाहिँ स्ट्रिट फोटोग्राफी छ। आजभन्दा धेरै पहिले चाहिँ नि स्ट्रिट फोटोग्राफर अत्यन्तै धेरै हुन्थे, अहिले चाहिँ हालसालै चाहिँ स्ट्रिट फोटोग्राफर चाहिँ विदेशतिर त छ नै, यु क्यान फाइन्ड हन्ड्रेड्स एन्ड हन्ड्रेड्स अफ अकाउन्ट्स इन्स्टाग्रामतिर फलान डिस्कामतिर, तर फुल्ली डेडिकेटेड स्ट्रिट फोटोग्राफर्स चाहिँ अहिले भेट्न अलि गाह्रै हुन्छ कि जस्तो लाग्छ नेपालमा स्पेसली। अप्ठ्यारो किन छ भन्दा अब स्टुडियोमा फोटोग्राफी गर्नेलाई चाहिँ कन्ट्रोल इन्भाइरोमेन्टमा फोटो खिच्न पाइन्छ, लाइट कन्ट्रोल हुन्छ, ब्याकग्राउन्ड कन्ट्रोल, सबै कन्ट्रोलमा ठ्याक्क सब्जेक्टलाई मान्छेलाई राखेर एकदमै मिलाइ मिलाइ ओके यता हेर्नुहोस् उता हेर्नुहोस् फलानु डिस्कानु गरेर खिच्न पाइयो। स्पोर्ट्स फोटोग्राफीकोमा जस्तै म एउटा फुटबलको गेम अथवा कुनै गेममा फोटो खिच्न गयो भने स्पोर्ट्स फोटोग्राफीमा त्यहाँ पनि मोटामोटी के खिच्ने भन्ने पहिल्यै थाहा हुन्छ, प्लेयरका रिएक्सनहरू, अब स्पेसल मोमेन्ट जस्तै फुटबलरले सुट हानेको होला, बास्केटबल जम्प ब्लकहरू होलान् होइन, भलिबलका ब्लकहरू होलान्, त्यस्ता यस्ता कुराहरू, त्यो पनि एक प्रकारले सजिलै हुन्छ। सजिलो त किन हुन्थ्यो, गाह्रो त गाह्रो त पनि सजिलो इन कम्पेरिजन टु स्ट्रिट फोटोग्राफी। र वाइल्ड लाइफ पनि सरदर सरदर हामी कुनै एउटा लोकेसनमा गएर जुम लेन्सबाट चराचुरुङ्गी खिच्ने, जनावर खिच्ने, एक प्रकारले त्यो पनि कन्ट्रोल्ड इन्भाइरोमेन्ट नै हो। स्ट्रिट फोटोग्राफीमा चाहिँ के हुन्छ भन्दा फोटोग्राफरले स्ट्रिटमा गएर बाटोतिर गएर आउटसाइड वर्ल्डमा गएर खिच्ने हो, अनि आउटसाइड वर्ल्ड चाहिँ अलिकति क्याओटिक, अलिकति क्याओस हुन्छ नि, हुन हुँदैन त, त्यहाँ कोही मान्छे दौडिरहेका हुन्छन्, कोही मान्छे उभिरहेका हुन्छन्, कोही मान्छे गफ गर्दै होलान्, कोही बच्चा बच्ची उफ्रेका होलान्, कता गाडी गुड्दै होला, कता के होला, हन्ड्रेड्स एन्ड हन्ड्रेड्स अफ स्टोरिज हुन्छ क्या स्ट्रिटमा। अब स्ट्रिटमा गएर फोटो खिच्नु पऱ्यो, मिली सेकेन्ड मिली सेकेन्डमा कथाहरू बगिरहेको हुन्छ, कुन कथालाई फोटो फोटोको फ्रेममा समाउने, कसलाई खिच्ने, कसलाई खिच्ने नखिच्ने, फेरि एउटा गाह्रो अप्ठ्यारो के हुन्छ भन्दा जो पातिएको फोटो खिच्नु पनि पाइएन नि बाटोमा, होइन र हिँडिरहेको मान्छेको आँखामा अनुहारमा गएर फोटो खिच्नु भएन, त्यो पनि गाह्रो। स्ट्रिट फोटोग्राफी चाहिँ अलिकति च्यालेन्जिङ नै हुन्छ, त्यो भएको भएर मैले त स्ट्रिट फोटोग्राफीलाई प्रयास गर्दैछु, सिक्दैछु। देयर इज दिस फोटोग्राफर गाई बोल्टन भन्ने हुनुहुन्छ, उहाँले चाहिँ एक्सट्रिम स्पोर्ट्सको लेट्स से स्काई डाइभिङ होला, प्याराग्लाइड, त्यस्तै त्यस्तै स्पोर्ट्सहरू पनि खुब खिच्नु हुँदो रहेछ पहिला पहिला। रिसेन्टली उहाँको पोर्टफोलियोमा चाहिँ एक्सट्रिम स्पोर्ट्स फोटोग्राफी धेरै भेटिन्छ, अनि निर्मल पूर्जा सर, निर्मल पूर्जा भन्नुपर्छ उहाँलाई, निम्स दाई, निम्स दाईको स्काई डाइभिङ इभेन्टमा पनि आएर फोटो खिच्नु भएको थियो, लक्किली भनौँ अब कोइन्सिडेन्टली, कोइन्सिडेन्सले निर्मल पूर्जा दाईको टिम चाहिँ स्काई डाइभिङ गर्न आउनुभयो पोखरा, अनि स्काई डाइभिङ गर्नको लागि एयरक्राफ्ट प्रयोग गर्नुपर्छ, विदेशतिर त एरोप्लेनबाट जम्प गर्छन् के अरे, नेपालमा चाहिँ हेलिकप्टरबाट जम्प गर्ने चलन हुन्छ, अनि मैले काम गर्ने कम्पनीको हेलिकप्टरबाट निम्स्ताहरूले काम जम्प गर्नुपर्ने भएपछि म चाहिँ त्यहाँ टेक्निकल एडको लागि गएको थिएँ त्यो स्काई डाइभिङ प्रोग्राममा, टेक्निकली एट्के भन्नाले अब हेलिकप्टरका सबै डोरहरू खोल्ने, ट्याक्सीका जस्तो ढोकाहरू हुन्छ नि हिन्ज भएका, त्यो ढोकाहरू खोल्ने, भित्रका इक्विपमेन्टहरू सबै निकाल्ने, अनि सकेसम्म पाइलट मात्रै राखेर अरू सबै इन्टेरियर क्याबिनलाई खाली बनाएर स्काई डाइभर्स जम्परहरू भित्र बसेर उड्ने, त्यहाँबाट जम्प गर्छन्, त्यो हेलिकप्टर आएपछि फेरि रिफिटिङ गर्ने, इत्यादि इत्यादि जस टेक्निकल कामहरूको लागि म दुर्भाग्यवश एक्लै जानु पऱ्यो, साथीहरू कोही पनि आएन, मलाई निकै गाह्रो भएको थियो अहिले सम्झिँदा त्यो मिसन. एनिवे त्यहाँ जाँदा चाहिँ त्यो इभेन्टको फोटोग्राफर चाहिँ गाई बोल्टन भन्ने हुनुहुन्थ्यो, मैले फर्स्ट टाइम उहाँलाई देखेँ. अनि ह्याड दिस सोनी क्यामरा, सोनीको चाहिँ भिडियोग्राफीमा चाहिँ सोनीको चाहिँ इट्स भेरी भेरी गुड, सोनीको क्यामरा चाहिँ एकदमै राम्रो हुन्छ, एकदमै हेभी ठुल्ठुला इक्विपमेन्ट केही पनि थिएन, सिम्पल सानो कम्प्याक्ट मिररले सोनी क्यामरा थियो, लेन्स पनि इट वाज स्मल, सरदर 50 mmको लेन्स थियो होला, यो टेक्निकलिटीतिर नजाऊँ, जे होस् के बुझ्नु भन्दा एकदमै कम्प्याक्ट सानो साइजको क्यामरा थियो गाई बोल्टन सरसँग. अनि मैले यत्तिकै चिस्किँदै ओके म पनि एकदमै फोटोग्राफी वर्ल्डमा छिर्न चाहन्छु, के छ वाट इज द टिप्स है, मलाई के टिप्स दिन चाहन सक्नुहुन्छ भनेर यत्तिकै यसो मन सर्नलाई सोधेको. अनि उहाँले के भन्नुभयो भन्दा क्यामरा किनिसकेपछि फल इन लभ विथ द बडी, क्यामरासँग फल इन लभ विथ दिस, त्यसपछि टेक मिलियन्स अफ पिक्चर्स, थाउजन्ड्स, युट्युबमा के गर फलान डिस्काउन्ट सिक्नुभन्दा अलिअलि टेक्निकल आस्पेक्ट त सिक्नु पऱ्यो है, एक्सपोजर ट्राइङ्गलका सटर स्पिड भनेको के हो, आइएसओ भनेको फलान डिस्काउन्ट त टेक्निकली त बुझ्नु पऱ्यो नै, तर अन्टिल एन्ड अनलेस तपाईँ बाहिर गएर फोटो खिच्नु हुँदैन भने तपाईँलाई थाहा हुँदैन, यु गेट बेटर बाई सुटिङ, के अरू उपाय नै छैन, प्र्याक्टिस प्र्याक्टिस प्र्याक्टिस, खिचेको खिचेको गर्नु, थाउजन्ड्स हन्ड्रेड्स अफ थाउजन्ड्स मिलियन्स फोटो खिच्नुहोस् अनि यु विल नो, जबसम्म खिचिँदैन तबसम्म थाहै हुँदैन भने. हामीले त एउटा फोटो कसैले पोस्ट गरेको फाइन फोटो देखिन्छ वा भनिन्छ, तर त्यो फोटो खिच्नलाई एटलिस्ट उसले 2000 क्लिक गरेको हुन्छ, महिनौ लगाएर कुरेको हुन्छ त्यो पोइन्टको लागि, त्यो मोमेन्टको लागि, त्यो भएको भएर फोटोग्राफी चाहिँ इट्स भेरी भेरी हार्ड, रिवार्डिङ भनेर पैसा छेल्नु पनि आउँदैन, ए फोटो त अनि खिचेको के छ रे, के हो रे यो त मेरो मोबाइलले भन्दा राम्रो निकाल्छ नि भनी भन्छन्, हुनु पनि हो फेरि, तर अलिकति सिरियसली लिने हो भने रमाइलो छ. र मैले त्यही स्ट्रिट फोटोग्राफीकै बिदामा छिर्नको लागि आई बट अ लेन्स, लेन्स किने, मिस्टर राजीव सरले सस्तोमा बेच्नुभयो, आइएम सो ह्याप्पी. त्यसरी साइड बाई साइड फोटोग्राफी गर्दैछु, लेट्स से 30% अफ माई टाइम, बाँकी 70% चाहिँ करियरमा फोकस छु. किन करियरमा अहिले आएर फोकस छु भन्दा माई गोल हेज बिन नेभर दिस क्लियर भने जस्तो. र कसरी यो गोल क्लियर हुँदै गयो त, बिकज आई मेट अ वुमन है, यसरी सर्कल चाहिँ नि कम्प्लिट भएको छ. अब इट इज वाट इट इज, के अब यो भविष्यमा के हुन्छ थाहा छैन, कि आई मे फेल, आई मे सक्सिड, यस्ता कुराहरू चाहिँ अब पछि समयले बताउँछ, तर वी हेभ टु कन्टिन्यू पुटिङ अन ग्राइन्ड. त्यो घोटेको घोटै रहेछ, लाइफ भनेको यस्तै रहेछ क्या है, यस्तै रहेछ, दुःख भन्ने कुराहरू परिरहन्छ, अनि कम्प्लेनिङ गर्न मन लाग्छ, वाइनिङ गर्न मन लाग्छ, त्यही बेसिकली त्यही नै हो. अब सपनाहरू त ठुलै हुन्छ नि, मैले मेरो एउटा पछाडि घरको पछाडि एक्स्ट्रा रुमलाई पेन्टिङ गरेर अब त्यसलाई स्टुडियो बनाउँछु, अब त्यहाँ स्टुडियोमा स्पेसल्ली चाहिँ म्युजिकल प्रोडक्सन हुन्छ, त्यो बाहेक चाहिँ अलिअलि हामीले फिचर फिल्म बनाउने हो भने त्यसका फोटोहरू एडिटिङहरू पनि गर्छु, मलाई अनेकन ठुल्ठुलो कुरा गर्थेँ, तर त्यो आजको दिनसम्म चाहिँ सम्भव हुन सकेन, भोलिका दिनमा नमरी बाँचे कालैले साँचे, समयले साथ दिए, त्यो पनि सम्भव होला नहोला. 2-3 वर्ष अगाडि नि यही पल्टेर मोबाइलमा रेकर्डिङ गर्दै बस्थेँ, अहिले पनि स्टिल आइएम डुइङ द सेम सिट डिफ्रेन्ट डे. एनिवे यसो झुलुक्क आइदिएको, फेरि यो त डेस्परेसनमा बरबरा बरबरा पडकास्ट बनायो, एउटा फेज रहेछ, गफ मात्र रहेछ भन्ने नहोस्, फेज होइन। बेला बेला पचै हुन्छ, हाइटसहरू आइरहन्छन्, तर समयको चक्र बगिरहन्छ, बगिरहेको छ। आई होप यु गाइज आर डुइङ वेल। मैले सानो सफ्ट लन्च गरिदिएको आफ्नो लाइफको इभेन्टहरू, प्रोब्याब्ली नेक्स्ट सेसनमा फेरि रमाइलो रमाइलो अपडेटहरू आउलान्। र विशेष त एक दुईजना साथीहरूले सुनिरहनुहुन्छ, आई नो सुनिरहनु भएको छ भने यस्तै छ कि अब आइएम स्टिल द सेम, म पहिला जस्तो चाहिँ त्यस्तै छु। यो चाहिँ स्यान्डल के गर्दै होला भन्ने लाग्ला तपाईँहरूलाई, सेम जे छ त्यही गर्दै छु। तर पहिले चाहिँ अलिकति ड्राइभ थियो, अलिकति मेरोमा फायर थियो होला मेरो एक्जस्टमा, अहिले चाहिँ त्यस्तो खालको फायर चाहिँ छैन। तर बिस्तारै ग्रेजुअली हिँड्दैछु अनि एकैचोटि हुतुतुत्त फाइनल रिजल्टमा पुग्छु भन्ने छैन। आई एम जस्ट इन्जोइङ द राइड, यो यात्रा इन्जोय गरिरहेको छु। ब्रेक हुन्छ, पज हुन्छ, पानी पिउँदैछु, त्यसरी बुझ्दा पनि हुन्छ। आई होप यु गाइज आर डुइङ द सेम। किनभने रस नगर्नु होला फ्रेन्ड्सलाई, मेरो सुझाव त दिने हैसियत त छैन, त्यही पनि अब फ्री सुझाव लिइहाल्दा फरक पर्दैन होइन। रस नगर्नु होला, मैले जहिले पनि भन्छु, भन्थे भनिरहन्छु, भन्नेछु, इन्जोय द राइड। यो यात्रा चाहिँ इन्जोय गर्नुपर्छ, चपाएर खानुपर्छ भने जस्तो कि है, किन निल्नु सर चपाएर खाने। बिस्तारै हेर्ने, दायाँ बायाँ सबै मोमेन्टलाई क्याप्चर गर्नुपर्छ। एउटा कस्तो एनालोजी भन्नु मन लाग्यो, माउन्टेन फ्लाइट गर्नेहरू सरर उडेर जान्छन् नि बेसीदेखि माथि हिमालसम्म, उडेर जानेहरूलाई चाहिँ त्यो पुगेर हिमाल त हेर्छन्, खुसी न त हुन्छन्। तर जो मान्छे ट्रेकिङ गरेर जान्छन् नि, ट्रेकिङ गरेर हिँड्दै फिर्दै पुगेका मान्छेहरूले जुन किसिमको अनुभूति गर्छन् नि माथि हिमालमा पुग्दा, त्यो अनुभूति चाहिँ त्यो उडेर जानेहरूले गर्दैनन्। म अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण बेस क्याम्पमा उडेर पनि गएको छु, हिँडेर पनि गएको छु। उडेर जाँदा पोखरा एयरपोर्टदेखि 12-15 मिनटमा हामी अन्नपूर्ण बेस क्याम्प अथवा आधार शिविर पुगिन्छ। सरर उड्यो, हेर्दा हेर्दै यसो सहर हेर्दा हेर्दै डाँडा हेर्दा हेर्दै हिमाल हेर्दा हेर्दै ठ्याक्क ठ्याक्कै बेस क्याम्पमा पुगिन्छ। वहाँ गएर यसो हिमाल सिमाल हेऱ्यो, सकियो। तर हिँड्दै गर्दा भूभाग भूगोलहरूलाई अँगाल्दै गर्दा बेसीबाट बिस्तारै बिस्तारै डाँडाहरू चढ्दै गर्दा उकाली ओह्राली चढ्दै गर्दा कहिले गोरेटोको बाटो हिँडिन्छ, कहिले घोडेडो बाटो हिँडिन्छ, कहिले सम्म बाटो हिँडिन्छ, कहिले उकाली चढिन्छ, कहिले झर्नाहरू झर्नाहरू सँगसँगै हिँडिन्छ, कहिले कहाँ झुलुङ्गै पुल तर्नु पर्ला है। ती त भए प्राकृतिक कुराहरू, त्यसरी भूगोललाई अँगाल्दै अँगाल्दै हिउँ पानी घाम पानी धुलो गर्दै गर्दै माटोको बास्नासँग हिँड्दा हिँड्दा फेरि गाउँघर पनि विभिन्न किसिमका चालचलन रीतिरिवाजहरू अँगाल्दै हिँड्नुपर्छ नि। बेसीमा एक थरीका समुदाय भेटिन्छ, सहरमा एक थरीका समुदाय, सहरमा चिया बिस्कुट खाँदै कोका कोला खाँदै गइएला, माथि माथि गाउँघरमा जाँदा अलिकति भिन्न खालका पसलहरू, भिन्न परिवेशको मान्छेहरू, वेशभूषाहरू त्यस्तै, विभिन्न किसिमका गाउँ समुदाय चालचलन वेशभूषा भाषा, त्यसरी अँगाल्दै अँगाल्दै त्यो जियोग्राफी त्यो भूगोल अनुसार कसरी हाम्रो चालचलनहरू हाम्रो समुदायहरूको स्वरूप फेरिन्छ त भनेर अँगाल्दै अँगाल्दै, प्लस त्यो दुःख पनि हो, सजिलो त हुँदै हुँदैन नि ट्रेकिङ भन्ने चिज। त्यो दुःख त्यो पसिना एक गर्दै 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 हामी पोइन्टमा पुग्दा चाहिँ त्यो किसिमको अनुभूति अर्कै हुन्छ क्या। हामी त्यो पोइन्टमा पुगेर फिल्म सकिने त होइन नि, त्यो सबै यात्रा सबै च्याप्टर हुन् नि त फिल्मका एपिसोड होइन त त्यो भने जस्तो। लाइफ पनि त्यही एनालोजी, मैले जहिले पनि त्यही एनालोजी प्रयोग गर्छु, इन्जोय द राइड, हतार नगर्नु, वेट के एकैछिन कुर्ने के भइरहेको छ त आफ्नो लाइफमा, साथीहरूले के गर्दैछन्, संसारमा के भइरहेको छ, आफ्नो जिन्दगीमा के भइरहेको छ, वाट एम आई मिसिङ, वाट एम आई क्याप्चरिङ भने जस्तो, यस्तो यस्तो कुरामा ध्यान दिने अनि इन्जोय द राइड है। हतार हतार यताबाट त्यहाँ हो त्यो गर्नुपर्छ, ओ फलानु फलानु कहाँ पुगिसकेर म पनि अब एप्लाई गरिहाल्नु पर्छ के, हतार गर्नु हुँदैन। ओके, अब यही कुरा आज यति नै अन्त्य गर्नु पऱ्यो है। धेरै खोक्यो जस्तो लाग्यो, साँझ पनि भएछ, पानी पनि छिमछिम परिरहेकै छ। आइल सी यु गाइज एज सुन एज पोसिबल, जति सक्दो छिटो भेट्नेछु। त्यति बेला चाहिँ अलिकति डिप कुरा होला, अहिले चाहिँ अब एक्लै बोर बनाउने मात्र हो। सी यु सुन।